नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
राजसपा महाधिवेशनमा मतदान सकियो, अब नयाँ पदाधिकारी चयन हुने।
परीक्षा प्रणालीमा सुधार, समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत। नतिजा समयमै प्रकाशन गर्न हतार नगरिएको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई।
मनसुनको समयलाई लक्षित गर्दै सरकारको तयारी तीव्र। समुदाय, स्थानीय तह र नागरिकको समान सहभागिताले मात्रै प्रभावकारी प्रतिकारले सम्भव हुने विश्वास।
र खेल प्रसङ्गमा विश्वकपको रौनकले रात पनि रङ्गीन बनिरहँदा नेपाली फुटबलमा लाग्यो प्रतिबन्धको ग्रहण। फिफाद्वारा नेपाली फुटबल निलम्बन। के होला त नेपाली फुटबलको भविष्य?
यदि क्विक रेस्पोन्स भयो भने महिना दिनमा पनि यो निलम्बन फुको आउन सक्छ, निकास पाउन सक्छ, होइन?
कार्यक्रम सुरु गरौँ। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन पारदर्शी रूपमा सम्पन्न भएको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाइ सम्बन्धी प्रसङ्गबाट। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया समयमै र पारदर्शी रूपमा सम्पन्न भएको स्पष्ट पार्नु भएको छ। नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने उल्लेख गर्दै मन्त्री पोखरेलले आन्दोलनरत विद्यार्थीप्रति सामाजिक सञ्जालमा भइरहेका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ। नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशन हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो। यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ, मन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेख्नु भएको छ। मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गाली गलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैसँग अनुरोध समेत गर्नुभएको छ। यसैबीच शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिक तथा उच्च शिक्षाको परीक्षा प्रणालीमा उल्लेखनीय सुधार भएको जनाएको छ। मन्त्रालयका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाका नतिजा विगतको तुलनामा निकै छिटो प्रकाशन हुन थालेका छन्, जसले शिक्षा क्षेत्रमा सुशासन र सेवा प्रवाहको प्रभावकारिता बढाएको देखिएको छ। मन्त्रालयले सेवा प्रवाहलाई छरितो र नतिजामुखी बनाउन विद्यार्थी भर्ना प्रक्रिया र परीक्षा प्रणाली सुधारका लागि एकीकृत कार्यतालिका बनाएर काम गर्नेदेखि डिजिटल सुशासनको अवधारणालाई प्रभावकारी कार्यान्वयनमा लगेको छ। विद्यार्थी भर्ना प्रक्रिया, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनलाई व्यवस्थित बनाउन एकीकृत कार्यतालिका लागू गरिएको छ। शासकीय सुधार सम्बन्धी कार्यसूचीको बुदा नम्बर 2 समेटिएको शिक्षा मन्त्रालय अन्तर्गतको मुख्य काममा विश्वविद्यालयहरू र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिईभिटीले परीक्षा सम्पन्न भएको मितिले 2 महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने कार्य प्रारम्भ गर्ने लक्ष्य राखेको थियो। यसैबीच शिक्षकहरूको क्षमता विकासका लागि सिकाई चौतारी मोबाइल एप सञ्चालनमा ल्याइएको छ। एप मार्फत हजारौँ शिक्षकले अनलाइन तालिम तथा अभिमुखीकरण प्राप्त गरिसकेका छन्। मन्त्रालयका अनुसार परीक्षा प्रणाली, डिजिटल सेवा तथा प्रशासनिक प्रक्रियामा गरिएको सुधारले शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहको गुणस्तर बढाउन सहयोग पुगेको छ। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो ऐतिहासिक महाधिवेशन नयाँ नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ। केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सम्पन्न भएसँगै अब पार्टीको आगामी कार्यदिशा तय गर्ने पदाधिकारी चयन प्रक्रिया सुरु भएको छ।
केन्द्रीय सदस्य पदको मतदान औपचारिक रूपमा सम्पन्न भएको हो। महाधिवेशनमा 900 सदस्य केन्द्रीय समितिका लागि 379 जनाले उम्मेदवारी दिएका थिए। मतदान सम्पन्न भएपछि मतगणनाको प्रक्रिया अघि बढाइएको छ। यद्यपि दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक हुँदासम्म पनि पहिलो चरणको नतिजा भने सार्वजनिक भइसकेको छैन। निर्वाचन समितिका अनुसार अब पार्टी नेतृत्व चयनका लागि पदाधिकारी निर्वाचन प्रक्रिया सुरु हुनेछ। साँझ पदाधिकारीहरूका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ भने त्यस लगतै प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उम्मेदवारमाथि दावी विरोध तथा उजुरी दर्ताका लागि राति 8:15 बजेसम्म समय दिएको छ। निर्वाचन कार्यतालिका अनुसार राति 8:45 बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। त्यसपछि राति 9:15 बजेदेखि 12:30 बजेसम्म मतदान सञ्चालन हुनेछ। मतदान सकिए लगतै मतगणना सुरु गरी राति 1:30 बजेसम्म पदाधिकारी निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ। राष्ट्रपतिले यस पटक कुल 6 पदमा निर्वाचन गर्दैछ। विधान अनुसार 2 उपसभापति, 1 खुला र 1 महिला, 1 महामन्त्री तथा 3 सहमहामन्त्री, 2 खुला र 1 महिला पदका लागि प्रतिस्पर्धा हुनेछ। महत्वपूर्ण पक्ष के छ भने पहिलो चरणको निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका व्यक्तिले मात्र पदाधिकारी पदमा उम्मेदवारी दिन पाउने व्यवस्था गरिएको छ। यसले केन्द्रीय सदस्य र पदाधिकारी चयन प्रक्रियालाई एकअर्कासँग प्रत्यक्ष रूपमा छोडेको छ। पार्टी स्थापनापछि पहिलो पटक आयोजना गरिएको महाधिवेशनलाई राज्यसभाको संगठनात्मक भविष्य र नेतृत्व हस्तान्तरणको महत्वपूर्ण परीक्षा तथा अवसरका रूपमा हेरिएको छ। नयाँ नेतृत्व चयनसँगै पार्टीले आगामी राजनीतिक रणनीति, संगठन विस्तार र राष्ट्रिय राजनीतिमा आफ्नो भूमिकालाई थप स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ।
मनसुनको समयसँगै नेपाल फेरि एकपटक बाढी, पहिरो र डुबानको जोखिमपूर्ण मौसममा प्रवेश गरेको छ। कतै कम वर्षा भए पनि केही स्थानमा एकैपटक अत्याधिक पानी पर्न सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानले यो वर्षको मनसुनलाई थप चुनौतीपूर्ण बनाएको छ। यही सम्भावित जोखिमलाई ध्यानमा राख्दै राज्यका निकायहरू उद्धार, राहत र प्रतिकारीय तयारीलाई अन्तिम चरणमा पुर्याउने अभियानमा जुटेका छन्। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन जन्य विपदलाई लक्षित गरी देशव्यापी प्रतिकार तयारीलाई तीव्र बनाएको जनाएको छ। यस वर्ष औसत भन्दा कम वर्षा हुने अनुमान गरिए पनि केही स्थानमा अत्याधिक वर्षा हुन सक्ने भएकाले त्यस्ता क्षेत्र विपदको दृष्टिले अत्यन्त संवेदनशील बन्नेछन्। त्यसैलाई मध्यनजर गर्दै तयारी भइरहेको प्राधिकरणका उपसचिव राम बहादुर केसीले जानकारी दिनुभयो।
मनसुन भित्रिनु भन्दा पहिला नै हामीले मनसुन पूर्व तयारी प्रतिकार राष्ट्रिय कार्य योजना बनाएर तिर सम्प्रेषण गरिसकेको छ, भनेको हाम्रो पूर्व तयारीको काम चाहिँ गरी सम्पन्न भइसकेको छ। पूर्व तयारी भनेको जस्तो कि हामीले नीतिगत कानुनी व्यवस्था गर्ने कुराहरू, त्यसै गरेर अब त्यही अनुसार हामीले सबै तहसँग जो चाहिँ जिम्मेवार निकायहरू हुन्छ उहाँहरूसँग समन्वयात्मक बैठकहरू गर्ने कुराहरू, त्यसै गरेर हामीले चाहिँ अब खोज उद्धार र राहत सामग्रीहरूको चाहिँ ट्र्याकिङ गर्ने कुरा र त्यही अनुसारको चाहिँ त्यसलाई स्टक पाइललाई चाहिँ पूर्ण रूपमा चाहिँ मौद्दात स्थितिमा राख्ने कुरा र हाम्रा जनशक्ति जति पनि हुनुहुन्छ उद्धार खोज उद्धार कार्यमा खटिने जस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रतिबल नेपाल, त्यसै गरी हाम्रा स्वयंसेवक सबैको चाहिँ हामीले विवरण अद्यावधि गरेर उहाँहरू तत्तर ठाउँहरूमा चाहिँ अहिले पूर्व तैनाती अवस्थामा हुनुहुन्छ र आवश्यक परेको बेलामा उहाँ जुनसुकै बेला जसुकै परिस्थिति पनि खटिन सक्ने गरेर हाम्रो जनशक्ति पनि परिचालित भइसकेको अवस्था।
उहाँले विपद व्यवस्थापनमा प्रदेश सरकार र स्थानीय तहको भूमिका अझ महत्वपूर्ण रहने उल्लेख गर्दै विगतका अनुभव र कमजोरीबाट पाठ सिकेर जोखिम न्यूनीकरणका उपायहरू अपनाइएको जानकारी दिनुभयो।
विगतमा के कस्ता कमी कमजोरी भएर अब चाहिँ त्यसलाई चाहिँ रिपिट हुन नदिनका लागि हामीले के गर्ने भन्ने विषयहरू पनि त्यहाँ उल्लेख गरेका छौँ र अब गत जस्तो त्यो 2081 भन्दा 82 राम्रो भयो र 82 भन्दा अब 83 अझै राम्रो हुन्छ भन्ने हाम्रो चाहिँ अपेक्षा रहेको छ र त्यही अनुसार हामीले घनीभूत रूपमा चाहिँ काम गरिराखेका छौँ।
यता सम्भावित विपदको बेला तत्काल उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले पनि देशभर आफ्नो तयारीलाई उच्च प्राथमिकतामा राखेको छ। बाढी, पहिरो र डुबान जस्ता घटनामा परिचालन गर्न 21,609 जना जनशक्तिलाई विशेष तालिम सहित तयारी अवस्थामा राखिएको छ भने 8,180 जना सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा स्ट्यान्ड बाई बस्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। दुर्गम तथा उच्च जोखिम युक्त क्षेत्रमा उद्धार टोली तत्काल पुग्न कठिन हुने अवस्थालाई ध्यानमा राख्दै 7 प्रदेशका 54 स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन 134 जना गोताखोरलाई 11 जोखिम युक्त क्षेत्रमा परिचालन गरिएको छ। मनसुनको चुनौतीपूर्ण मौसममा सरकारी निकायहरूको यो तयारीले सम्भावित विपदको क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। तथापि विपद व्यवस्थापन सुरक्षा निकाय वा सरकारी संयन्त्रको जिम्मेवारी मात्र नभई समुदाय, स्थानीय तह र नागरिकको समान सहभागिताले मात्रै प्रभावकारी प्रतिकार्य सम्भव हुनेछ।
अन्त्यमा नेपाली फुटबल सम्बन्धी एउटा प्रसंग। संसार नै फुटबलको महासंग्राममा भुलेको छ अहिले। बिहान उठेदेखि राति नसुतुन्जेलसम्म मोबाइल हेर्यो, फुटबलको चर्चा, टिभी हेर्यो, फुटबलकै भिडन्त, अनि चिया पसलमा पुग्यो, हिजो त मेरो मनपर्ने देशले पानी पिलायोदेखि आज हुने खेलको विश्लेषणसम्म सुन्न पाइन्छ। फुटबलको महाकुम्भ चलिरहेको अमेरिका, क्यानाडा र मेक्सिकोमा विश्वकपको रौनकले दिन त यसै पनि उज्यालो हुने नै भए, रात पनि रङ्गीन बनेका छन्। तर यही बेला नेपाली फुटबल आकाशमा भने ग्रहण लागेको छ। विश्व फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल खेलाडीदेखि खेल समर्थकमा निराशा छाएको छ। एन्फा पदाधिकारीहरू बीच आन्तरिक विवाद चर्किँदै गएर अर्ली इलेक्सन प्रक्रियापछि भने एन्फा भित्रको झगडा सतहमा आएको थियो। नेपाली खेलकुदको प्रशासनिक निकाय राष्ट्रिय खेलकुद परिषदले देशको कानुन अनुसार तहगत निर्वाचन नगरेको भन्दै एन्फालाई गत वर्ष चैत्र 11 गते 3 महिनाका लागि निलम्बन गरेको थियो। विगतमा पनि पटक पटक यी र यस्ता समस्या देखिएको चेतावनी दिँदै आएको फिफाले अन्तत एन्फालाई निलम्बन गरेको जनाएको छ। एन्फा विवाद समाधान गर्न राखेफले फिफा प्रतिनिधिलाई नेपालमै वार्ता गर्न निम्त्याएको पनि थियो, तर समस्या यति गहिरिँदै र बढ्दै गयो र अन्तत फिफाले निलम्बन गर्यो। निलम्बनमा परेपछि अब नेपाली फुटबलमा गम्भीर असर पर्ने निश्चित छ। अब नेपालको पुरुष वा महिला टोली या उमेर समूहका कुनै पनि टोलीले फिफा वा एएफसी अन्तर्गतका कुनै पनि प्रतियोगिता खेल्न पाउने छैनन्। नेपालले फुटबल विकासका लागि फिफाबाट वार्षिक 1 अर्ब भन्दा बढी रकम अनुदान सहयोग पाउँदै आएको थियो। निलम्बन पछि अब उक्त सहयोग पनि रोकिने फिफाले जनाएको छ। एन्फा निलम्बनकै विषयमा हामीले खेल पत्रकार तथा बीबीसी नेपाली सेवाका खेल संवाददाता निरञ्जन राजवंशीसँग सम्पर्क गरी फिफाले निलम्बन गरेको घटनालाई स्वाभाविक मान्ने कि सिलसिलेवार घटनाको परिणाम भनेर सोधेका छौँ।
यसलाई अस्वाभाविक चाहिँ मान्न सकिन्न, किनकि नेपाली फुटबलको यति लामो इतिहासमा अहिलेसम्म फिफाले सस्पेन्स गरेको थिएन, त्यो गर्नु चाहिँ एउटा चाहिँ दुःखद घटना चाहिँ भयो।
फिफाले जुन रूपमा विधानको धारा 14 उपधारा 1(i)(3) अनुसार तेस्रो पक्षको हस्तक्षेप भनेको छ नि, यसलाई चाहिँ कुन रूपमा लिने कि साँच्चै राखेपको इन्टरफियर थियो या कुनै अर्को तेस्रो पक्ष भनेर बुझ्ने?
होइन, अब यो स्पष्ट रूपमा त अब राष्ट्रिय खेलकुद परिषदकै हस्तक्षेप भन्नै पर्छ, किनकि जुन बेला एन्फाले इलेक्सनमा जान चाह्यो त्यो बेलामा राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय खेलकुद विकास ऐन 2077 अन्तर्गतको नियमभित्र बसेर मात्र चुनाव गर, त्यो भनेको चाहिँ तहगत रूपमा निर्वाचन गर्ने, पहिला जिल्लाको निर्वाचन हुने, त्यसपछि मात्र केन्द्रको निर्वाचन गर्नुपर्ने जुन खेलकुद विकास ऐन 77 नियम छ त्यसलाई पालना गर भनेर राष्ट्रिय खेलकुद परिषदले चाहिँ निर्देशन दिएको हो। त्यो निर्देशनलाई चाहिँ एन्फाले चाहिँ हाम्रो फिफाको विधान अनुरूप यो गर्नु पर्दैन भनेर राष्ट्रिय खेलकुद परिषदले दिएको निर्देशनलाई अत्यार गर्दै जब निर्वाचनको घोषणा गर्यो त्यसपछि न हो यो राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेको। राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेको छ एन्फालाई, तहगत निर्वाचन गर भनेर निर्देशन दिएको छ, त्यसपछि आएर चाहिँ राखे पको निर्देशनलाई नमानेपछि एन्फालाई निलम्बन मात्र गरेको छैन कि एन्फासका केन्द्रीय कार्य समिति सबैजनाको चाहिँ विदेश जान रोक लगाउँदै अध्यागम विभागको कालो सूचीमा राखेको छ भनेपछि यो सम्पूर्ण विषय भनेको त सरकार विरुद्ध सरकार भर्सेस एन्फा नै हो। त्यसले गर्दाखेरि थर्ड पार्टी भनेको चाहिँ राखेपा नै हो, त्यसमा कुनै शङ्का छैन।
एन्फाको इतिहासमा अहिलेसम्म फिफाले एन्फालाई निलम्बन गरेको थिएन भने पछाडि अबको परिदृश्य चाहिँ कस्तो देख्नुहुन्छ?
अब चाहिँ हेर्न बाँकी छ। अब के हेर्न बाँकी छ भन्दाखेरि अब एन्फा त निलम्बनमा पर्यो, परिसकेपछि अब एन्फाका जो अहिलेको अब एक्जिस्टिङ बडी भनौँ न, एन्फाको अहिलेको कार्य समितिहरू चाहिँ चुप लगाएर बस्छ, किनभने फिफाको नियम के छ भन्दाखेरि जुन कार्य समिति हुँदाखेरि एन्फा निलम्बनमा पर्यो त्यही नै कार्य समितिले मात्र अर्को निर्वाचन गर्छ भनेर चाहिँ फिफाले भन्छ। त्यो अभ्यास चाहिँ वर्ल्डको चाहिँ जुनसुकै फुटबल सङ्घको विवादमा पनि त्यही देखेको छ भने उनीहरू चाहिँ अब हामी नभइकन एन्फा बिउतिँदैन, त्यसले गर्दाखेरि हामी नभई त कामै छैन भनेर उनीहरू चुप लगाएर बस्ने हो, किनकि उनीहरूले गर्ने ठाउँ पनि छैन, निलम्बनमा परिसक्यो। हेर्न बाँकी छ राष्ट्रिय खेलकुद परिषदले के गर्छ, अब राखे पहले के गर्छ त्यो हेर्न बाँकी।
अब निलम्बन फुकुवाको आधार चाहिँ
मेरो विचारमा राष्ट्रिय खेलकुद परिषदले पक्कै पनि फिफासँग टक गर्नको लागि केही न केही त गर्ला, नयाँ कार्य समिति बनाउला, फिफासँग रिक्वेस्ट पठाउला, त्यसपछि फिफा र राष्ट्रिय खेलकुद परिषद बिच बाटा होला नहोला, बाटा भयो भने कुन सर्टमा होला, यी कुराहरू चाहिँ अब हेर्न बाँकी विषयहरू हो। के हुन्छ त्यो चाहिँ अब राष्ट्रपतिले अब चाल्ने कदमले थाहा हुन्छ।
यो अनियोलताले त नेपाली फुटबललाई अझै कति वर्ष पछि धकेल्यो जस्तो लाग्छ अन्त्यमा?
यो चाहिँ महत्त्वपूर्ण प्रश्न हो। यो चाहिँ अब यदि क्विक रेस्पोन्स भयो भने महिना दिनमा पनि यो निलम्बन फुको आउन सक्छ, निकास पाउन सक्छ, होइन? होइन भने अब यो त सरकारले पनि अब मेरो गुरुको बारे टक्काउ मैले भने जस्तै हुनुपर्छ भनेर अड्डी लिएर बस्यो भने त यो लामो लामो समय पनि जान सक्छ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।